नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
देशभर विभिन्न कार्यक्रम गरी 2562 बुद्ध जयन्ती मनाइयो। लुम्बिनीलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रधानमन्त्रीको भनाई।
देउवाले आफ्ना मान्छेलाई पदाधिकारी मनोनयन गर्न खोजेको भन्दै पौडेल पक्षबाट बैठक बहिष्कार। पदाधिकारी मनोनित गर्न अर्को बैठक अब शुक्रबार बस्ने।
देशमा काम पाइएन भन्दै वार्षिक 5.5 लाख युवा विदेश पलायन, तर केही युवा स्वरोजगार कोषबाट ऋण लिएर देशमै गतिला उद्यमी बन्दै।
पैसा विदेशमा मात्रै छैन, नेपालमा पनि छ, अलिकति आइडिया चाहिँ लिन पर्यो।
अफगानिस्तानमा भएको विस्फोटमा परि 8 पत्रकार सहित 25 जनाको ज्यान गयो। पत्रकारलाई नै लक्षित गरी आईएसले विस्फोट गराएको दावी।
र मनाङलाई हराउँदै 3 स्टारले जित्यो माई भ्याली गोल्ड कप फुटबलको उपाधि।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 2562 बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भएको कार्यक्रममा उहाँले लुम्बिनीलाई पवित्र ठाउँको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।
यो ठाउँ पवित्र ठाउँ, यस ठाउँलाई हामी पवित्र ठाउँ देख्दा पनि पवित्र, हेर्दा पनि पवित्र, बुझ्दा पनि पवित्र, हेर्दा यसै अनुभूतिले पनि पवित्र हुने ठाउँको रूपमा विकास गर्न चाहन्छु।
लुम्बिनी क्षेत्र लुम्बिनी वन रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई शास्त्रमा पढेका भन्दा पनि उत्तम वन बनाउनु पर्ने बताउनुभयो।
यहाँ चराहरूको बास हुनुपर्दछ, यहाँ चराहरूले आहारा पाउनु पर्दछ, यहाँ मौरीले आहारा पाउनु पर्दछ र यो सुगन्धित हुनुपर्छ। हामीले शास्त्रमा पढेका नन्दन वन कुन्दन वनहरूभन्दा यो उत्तम हुनुपर्छ, किनभने यो लुम्बिनी वन हो। लुम्बिनी वन अहिलेसम्म शास्त्रले भनेका बताएका कल्पना गरेका वनहरूभन्दा बढ्दा सुन्दर बासनादार, यहाँ प्रवेश गर्दाखेरि सुगन्धमय हुनुपर्दछ। धूपको सुगन्ध मात्रै होइन, फुलको सुगन्ध, ज्ञानको सुगन्ध मात्रै होइन, यहाँ हावाको समेत सुगन्ध हुनुपर्छ। त्यस प्रकारको लुम्बिनी हरियाली र व्यवस्थित लुम्बिनी हामी बनाउन चाहन्छौँ।
बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो। झण्डै 50 वर्ष अघि शुरू भएको लुम्बिनी गुरू योजनाको काम सोचे अनुसार हुन सकेको छैन, तर सरकारले भने बाँकी काम 2.5 वर्षभित्र सक्ने गरी तयारी भएको भन्दै लुम्बिनी विकास कोषलाई तोकेको समयमा नै काम सक्न यसअघि नै निर्देशन दिएको थियो।
बुद्ध जयन्तीकै अवसरमा रूपन्देहीको लुम्बिनीमा आज भएको विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ध्यान केन्द्र सहितको सभा हलको शिलान्यास गर्नुभएको छ। यो ध्यान केन्द्रमा 5,000 भन्दा धेरै मानिसले ध्यान गर्न सक्नेछन्। लुम्बिनीसँगै काभ्रेको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलको चारुमती विहार लगायत बौद्ध विहार, गुम्बा र चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा भएको छ।
यस्तै आज वैशाख शुक्ल पूर्णिमा किराँत समुदायले उभौली पर्व मनाएका छन्। उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याखा जातिको मुख्य पर्व हो। उभौलीका अवसरमा किराँतहरूको बसोबास रहेको क्षेत्रमा आज साकेला चण्डी नाच प्रदर्शन गरिएको छ। वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको हो। किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैवी प्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ। उभौलीका दिन प्रकृति, देवी देवता र भूमिको पूजा गर्ने गरिन्छ।
नेपाली कंग्रेसका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको बैठक स्थगित भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्न आजका लागि बोलाइएको बैठक नेता रामचन्द्र पौडेल पक्ष उपस्थित नभएपछि वैशाख 21 गते शुक्रबारसम्मका लागि स्थगित भएको हो। तीनवटै पदमा सभापति देउवाले आफू निकटलाई मनोनयन गर्ने तयारी गरेपछि पौडेल पक्ष बैठकमा अनुपस्थित भएको हो। तर कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिनुभयो। शुक्रबारको बैठक बस्नु अघि सभापति देउवाले पौडेल पक्षलाई पनि सहमतिमा ल्याउन प्रयास गर्ने उहाँ निकट नेताहरूले जनाएका छन्।
यस्तै नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलले जेठ 5 गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। यसैगरी जेठ 12 गते गाउँ तथा नगरपालिका र जेठ 19 गते वडा स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको तरूण दलका महासचिव भूपेन्द्र जङशाहीले जानकारी दिनुभएको छ। तरूण दलले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भने सकेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति विवरण 15 दिनभित्र पेश गर्न निर्देशन दिएको छ। सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरकारवाला संस्था तथा कम्पनीलाई 15 दिनभित्र विवरण पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दिएको निर्देशन अनुसार विद्युत प्राधिकरण, यसका सहायक कम्पनी तथा निजी क्षेत्रले 15 दिनभित्र विवरण पेश गर्नुपर्नेछ। मन्त्रालयले निर्देशन दिएपछि प्राधिकरणले पनि निजी क्षेत्रका आयोजनाको प्रगति विवरण माग्न शुरू गरेको छ। मन्त्री पुनले जलविद्युत आयोजना निर्माणमा देखिएको ढिलाइले ऊर्जा तथा जलविद्युत विकासको लक्ष्यमा असर परेकाले अनुगमन जरूरी रहेको बताउँदै आउनुभएको छ।
यसैबीच रसुवा र नुवाकोटमा 228.3 मेगावाटका चारवटा जलविद्युत आयोजना निर्माणको काम तीव्र भएको छ। नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा बनिरहेका यी दुई आयोजनाको काममा कुनै अवरोध नआएमा 2076 सालभित्र निर्माण सम्पन्न हुने अपेक्षा पनि गरिएको छ। नेपाल विद्युत प्राधिकरणले 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र चिलिमेको मुख्य प्रवर्धनमा 111 मेगावाटको रसुवागढी, 14.8 मेगावाटको माथिल्लो सान्जेन तथा 42.5 मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण धमाधम भइरहेको छ। भूकम्प र नाकाबन्दीले आयोजनाको निर्माणको काम प्रभावित भएको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसहितको टोलीले आयोजना निर्माण स्थलको निरीक्षण गरी निर्धारित मितिमै काम सम्पन्न गर्न निर्देशन दिएको छ।
नारायणगढ़ मुगलिन सड़कमा पहिरोको जोखिम कम गर्न आवश्यक तयारी तीव्र पारिएको छ। प्री मनसुनी गतिविधि सक्रिय हुँदा पहिरोको जोखिम बढ़ेकाले वर्षा अघि नै जोखिमयुक्त ठाउँ पहिचान गरी रोकथामको काम तीव्र पारिएको हो। सड़क विस्तार गर्दा अधिकांश ठाउँमा भित्तो काटिएकाले पहिरोको जोखिम बढ़ेको छ। नारायणघाट मुगलिन सड़क आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालका अनुसार पहिरो चरणमा झर्नै लागेका ढुङ्गा, ढिस्को र माटो झार्ने काम भइरहेको छ। यससँगै चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, ग्याभिन जाली लगाएर पहिरो छेक्ने, ढिस्को मिलाउने, भित्तोमा कुलो काटेर पानी सरकाउने तथा बायो इन्जिनियरिङका काम पनि भइरहेका छन्। सड़क विस्तारको काम आउँदो महिनाभित्र सक्ने तयारी छ।
ओखलढुङ्गामा भूकम्पपछिको पुनर्निर्माणको कामले तीव्रता पाएको छ। स्थानीय जनप्रतिनिधिले चासो देखाएर काम गरेसँगै पुनर्निर्माणको कामले गति लिएको हो। यो वर्ष लाभग्राहीले गएको वर्षभन्दा झण्डै दोब्बर बढ़ीले घर निर्माण गरेका छन्। लाभग्राहीको जस्तो सुकै समस्या पनि निर्वाचित प्रतिनिधिले सिधै भेटेर वा फोन गरेर राख्ने गरेको पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले बताउनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा
5 देखि 12 वर्षका 3,13,000 बालबालिका विद्यालय जाँदैनन्
देशभर अपाङ्गता भएका थुप्रै बालबालिका विद्यालय भन्दा बाहिरै छन्
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं
अपाङ्गता भएका बालबालिकालाई आजै विद्यालय भर्ना गराउं
जनचेतनाका लागि सीबीएम नेपाल
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन् तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वातावरण संरक्षणमा योगदान पुर्याउँ
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरको स्टुडेन्ट एक्जाम मेमो सम्बन्धी जरुरी सूचना राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको कक्षा 12 र कक्षा 11 को वार्षिक परीक्षामा सम्मिलित परीक्षार्थीहरूको प्रवेश पत्रमा रहेको नाम थर जन्ममिति परीक्षा दिने विषय विषय कोड र सिम्बल नम्बर बोर्डमा भएको रेकर्डसँग हुबहु ठिक भए नभएको यकिन गर्न बोर्डको वेबसाइट www.nev.gov.nbमा गई स्टुडेन्ट एक्जाम मेमो खोली रुजु गर्न सम्बन्धित परीक्षार्थी अभिभावक लगायत सरकारवाला सबैको जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ यस सम्बन्धमा थप जानकारीका लागि 2075 वैशाख 13 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक वा बोर्डको वेबसाइटमा भएको सूचना हेर्न हुन अनुरोध गरिन्छ राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुर
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले देशभर विभिन्न कार्यक्रम गरेर 2562 बुद्ध जयन्ती मनाइयो लुम्बिनीलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रधानमन्त्रीको भनाई देउवाले आफ्ना मान्छेलाई पदाधिकारी मनोनयन गर्न खोजेको भन्दै पौडेल पक्षबाट बैठक बहिष्कार लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग सरकारले युवालाई देशमै स्वरोजगार बनाउने भन्दै 10 वर्ष अघि युवा स्वरोजगार कोषको स्थापना गरेको छ युवालाई सस्तो ब्याजदरमा 2,00,000 रूपियाँसम्मको ऋण दिएर स्वरोजगार बनाउने सरकारको कार्यक्रमबाट केही युवाले आफ्नै उद्यम पनि शुरू गरिसकेका छन् विदेश जाने मेहनत र लगानीमा कोषबाट केही रकम थपेर देशमै केही गर्न सकिने उनीहरूको अनुभव छ अर्जुन पोखरेलको रिपोर्ट
काम गर्ने युवाहरूलाई चाहिँ त्यस्तो झन्झट चाहिँ मलाई लागेन काम गर्नेहरूलाई अब काम गर्ने युवाहरूलाई अब पैसाको खाँचो पर्छ सर होइन अब त्यहाँबाट युवा स्वरोजगारबाट चाहिँ अब त्यो 2,00,000 रुपियाँ चाहिँ ऋण लिँदाखेरि अब धेरै नै राहत भयो
देशमा गरिखाने बाटो नभेटेपछि नुवाकोटका रामचन्द्र श्रेष्ठ जस्तो भए पनि सहनै पर्ला भनेर विदेश जान ठिक्क पर्नु भएको थियो तर घर नजिकैको एउटा सहकारी संस्थाले उहाँलाई युवा स्वरोजगार कोषबाट ऋण पाइन्छ भन्ने सुनाएपछि 2,00,000 रुपियाँ ऋण लिएर उहाँले कुखुरा फारम खोल्नु भएको छ विदेशमा बगाउने पसिना नेपालमा घर परिवारसँगै बसेर बगाउँदा उताको जस्तै कमाई हुने रामचन्द्रको अनुभव छ
काम गर्नेलाई आफ्नै ठाउँमा जति पनि अवसर छ सर होइन अब त्यसको लागि चाहिँ अब आफूमा जाग्रत हुनु पर्यो अब विदेशमा मात्र गएर यतिकै पैसा फल्ने होइन सर दुःख गर्ने हो त्यही दुःख हामीले आफ्नै ठाउँमा गर्न सक्यो भने विदेश लिनु पर्दैन सर आफ्नै ठाउँमा अहिले पैसा कमाउन सकिन्छ भन्ने लाग्छ मलाई
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला 2065 सालमा सरकारले युवा स्वरोजगार कोष स्थापना गरेर उद्यम गर्न चाहने युवालाई सहकारी संस्था मार्फत 2,00,000 रुपियाँ ऋण दिने व्यवस्था गरेको थियो युवालाई सहज होस् भनेर सबै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क कार्यालय राखिएको छ देशका 1500 भन्दा धेरै बैंक तथा वित्तीय संस्थामा आफूले काम गर्न चाहेको कामबारे खुलाएर ऋणको लागि आवेदन दिनुपर्छ व्यक्तिले उद्यम गर्न चाहेमा बिना धितो 2,00,000 रुपियाँ र समूहमा उद्यम गर्न चाहेमा अधिकतम 25 जनाले 50,00,000 रुपियाँसम्म ऋण पाउँछन् बैंक तथा वित्तीय संस्थाले दिने यो ऋणमा कोष जमानी बस्छ शुरूमा ती बैंक तथा वित्तीय संस्थाले 10% ब्याजमा रकम दिन्छन् तर तोकिएकै भाकामा ऋण तिरेमा ब्याजको 60% पैसा फिर्ता पनि पाइन्छ धेरै युवाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लिनै समस्या भएको गुनासो गर्छन्। तर कोषबाटै ऋण लिएर काठमाडौँमा व्यवसाय गरेकी म्यागदीकी यामकुमारी बुढाथोकी भने सजिलै ऋण पाइने भएकोले विदेश नगई नेपालमै केही गर्न सुझाव दिनुहुन्छ।
बिहानदेखि बेलुकीसम्म दुःख गरिन्छ, तर बेलुकी गएर आफ्नै ठाउँ भएको भने त्यो दुःख खासै दुःख जस्तै फिल हुँदैन। पैसा विदेशमा मात्रै छैन, नेपालमा पनि छ। अलिकति आइडिया चाहिँ लिन पर्यो, अलि अर्काले विदेशबाट डलर आएको मात्रै नहेरेर नेपालमा पनि गरेपछि किन हुँदो रहेछ र त्यही भएर अनि सकभर चाहिँ नविदेशिनु होला।
नेपालमा स्नातक तहको शिक्षा पढेका पनि झण्डै 26% युवा बेरोजगार रहेको एक अध्ययनको निष्कर्ष छ। वर्षेनी 5.5 लाख युवा काम खोज्दै विदेश जान्छन्। तीमध्ये 74% त कुनै सिप नै नसिकी जाने भएकोले विदेशमा निकै दुःख पाइरहेका छन्। यस्तो नहोस् भनेर युवा तथा साना व्यवसायी स्वरोजगार कोषले अहिलेसम्म झण्डै 5 अर्ब रूपियाँ लगानी गरेर 50,000 युवालाई स्वरोजगार बनाएको छ। कोषले तोकेको भाकाभित्र 93% ऋण पनि फिर्ता भइसकेको छ। यो सफलताबाट हौसिएर कोषले अब व्यक्तिलाई धितोसहित 5 लाख रूपियाँसम्म र समूहलाई 1 करोड रूपियाँसम्म ऋण दिने योजना पारित गरेको छ। कोषका कार्यकारी उपाध्यक्ष डाक्टर प्रेम दंगाल,
अहिले हामीले 5 लाख दिने प्रति व्यक्तिलाई 5 लाख दिने, तर यो 5 लाख चाहिँ धितो लिएर दिने, अनि समूहमा दिँदाखेरि 20 जना बराबर दिने र 1 करोड दिने, यो चाहिँ कार्यक्रम हामीले पारित गरिसकेका छौँ। यसको लागि आवश्यक गर्नुपर्ने कामहरू पनि गरेका छौँ र छिटै सम्भवतः आउने आर्थिक वर्षबाट यो पनि लागू हुन्छ।
देशमा रोजगारी पाइएन भनेर विदेश जाँदा जति खर्च हुन्छ र जतिवटा कार्यालयमा धाउँदा जुत्ता फटाइन्छ, त्यति पनि दुःख नगर्दा युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट 2 लाख रूपियाँ बिना धितो ऋण पाइन्छ। कोषबाट त्यो ऋण लिएर सकभर देशमै उद्यम गरेकै राम्रो।
वैदेशिक रोजगारीमा गएकाहरू व्यक्तिमध्ये 60% श्रीमती मानसिक स्वास्थ्य समस्यामा रहेको एक अध्ययनले देखाएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपालले 10,223 जनामा गरेको मनोपरामर्शमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका 60% श्रीमतीलाई मानसिक समस्या रहेको पाइएको हो। मानसिक समस्या परदेशिकाका श्रीमती सँगै आमा र उनीहरूका छोराछोरीलाई पनि देखिएको छ। वैदेशिक रोजगारीमा जानेका 20% आमाहरूमा र 5% उनीहरूका बालबालिकामा पनि मानसिक समस्या रहेको सीएमसी नेपालको तथ्याङ्कमा उल्लेख छ। 8% विदेश जाने व्यक्ति पनि मानसिक समस्यामा रहेको तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगारीका कारण कड़ा मानसिक समस्या भन्दा पनि नरम मानसिक समस्या बढ़ी देखिएको छ। वैदेशिक रोजगारीका कारण सानो सानो कुरामा पनि तनावमा आउने 64% छन्। वैदेशिक रोजगारीमा गएका मध्ये 10.4% आत्महत्या गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
तेस्रो देशसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापट्टनम बन्दरगाहमा प्रलेखीकरणको समस्या छिटो समाधान गर्न भारतीय अधिकारीहरूले आग्रह गरेका छन्। कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनका साथै सामान छुटाउन कठिनाई हुने तथा बढ़ी खर्चिलो हुने समस्या देखा परेको छ। परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र ब्याङ्क र भारतको बन्दरगाह बीचमा सही सहकार्य र सहजीकरणमा समस्या भएका कारण पनि व्यापारमा कठिनाई भएको व्यापारी तथा भारतीय अधिकारीहरूको भनाइ छ। राष्ट्र ब्याङ्कले प्रतीत पत्र जारी गर्नका लागि अनुमति दिएको भए पनि त्यसलाई प्रविधियुक्त र छरितो बनाउन नसकेको र विशाखापट्टनममा भारतस्थित नेपाली राजदूतावासको उपस्थिति नहुँदा प्रलेखीकरणमा ढिलाइ भई सामान निश्चित समयमा छुटाउन समस्या परेको छ।
स्थानीय तहले समन्वय गर्न नसक्दा औषधिको अभाव बढ़न थालेको छ। औषधिको मौजदात भएका ठाउँबाट अभाव देखिएको ठाउँमा ढुवानी गर्न नसक्दा अभाव बढ़दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। औषधिको अभाव देखिएपछि खरिद गर्न स्थानीय तहलाई रकम विनियोजन गरिसक्दा पनि यो अभाव हट्न सकेको छैन। कुन औषधिको कसरी खरिद गर्ने भन्ने बारे स्थानीय तहमा अन्योल हुँदा ग्रामीण भेगका बिरामीले अत्यावश्यक औषधि पनि पाउन सकेका छैनन्। यसअघि अत्यावश्यक औषधि खरिद गर्ने जिम्मेवारी क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयको थियो। संघीय संरचनामा गएसँगै अहिले स्थानीय तह, जिल्ला, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र केन्द्रले औषधि खरिद गर्न सक्ने गरी विभाजन गरिएको छ। तर यी चारवटै संयन्त्रमा संचार सम्पर्क र समन्वय नहुँदा अभाव बढ़ेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
दोलखामा भूकम्पपछि बन्द भएको ब्लड बैंक फेरि सञ्चालनमा आएको छ। ब्लड बैंकको सेवा प्रदान गर्ने भवन प्रबलीकरण गरेपछि फेरि सञ्चालन भएको हो। 2065 सालमा स्थापना भएको ब्लड बैंक 2072 सालको भूकम्पपछि बन्द भएको थियो। नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाद्वारा सञ्चालित ब्लड बैंकमा 40 पिण्ड भण्डारण क्षमता रहेको छ। ब्लड बैंक बन्द हुँदा बिरामीले समस्या भोग्दै आएका थिए।
सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it, and that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0140329162, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ। दुई महिना अघि बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म चामल नपुगेको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो। भोजपुरमा यस वर्ष 500 क्विन्टलका लागि बोलपत्र आह्वान भएको छ। टेन्डर प्रक्रियामा ठेकेदारको ढिलाइका कारण खाद्य संस्थानमा चामलको अभाव भएको हो।
दाङका विभिन्न ठाउँमा रहेका किसानले जग्गा विवाद हुँदा लाल पूर्जा पाउन सकेका छैनन्। लामो समयदेखि खेती गर्दै आएका र घर बनाएर बसेकाले समेत लाल पूर्जा पाएका छैनन्। राजनैतिक दलहरूले चुनावका बेला जग्गाको स्वामित्व विवाद हल गर्ने बताए पनि अहिलेसम्म यो विषयमा छलफल समेत हुन नपाएको उनीहरूले बताएका छन्।
बागमती तीर्थयात्रा आज सकिएको छ। आज बिहान रुद्रगाडेश्वरमा पूर्णाहुति हवन सहित यात्राको साङ्गे गरिएको पशुपति भट्टका मूल भट्ट गणेश भट्टले जानकारी दिनुभयो। 40 वर्षपछि फेरि शुरू भएको बागमती यात्रा वैशाख 10 गतेदेखि शुरू भएको हो। यात्राका क्रममा विभिन्न ठाउँमा सफाई, हवनदान, सांस्कृतिक कार्यक्रम पनि भएका थिए।
काठमाडौँ उपत्यका सहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। काठमाडौँमा बिहानै पानी परे पनि दिउँसो केही ठाउँमा घाम लागेको थियो, तर बेलुकी पख फेरि काठमाडौँ सहित आसपासका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अझै केही दिन मौसम बदली हुने र पानी पर्ने मौसमविद शान्ति कणेलले जानकारी दिनुभयो। उहाँका अनुसार एक दुई दिन चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना छ। दिउँसो मौसम खुले जस्तो भए पनि बिहान र बेलुका पानी पर्ने मौसमविदले बताएका छन्।
मेरो पनि भन्नु छ।
सुरुमा उज्यालोमा प्रकाशित र प्रसारित खबर पढेर आएका प्रतिक्रिया। सुशीला सिलवाल ट्वीटमा लेख्नुहुन्छ, मालपोतमा खुलेआम घुस लेनदेन भएको र हाकिमले कर्मचारी अभावले समस्या भयो भनेको खबर पढ्नु र सुन्नु पर्दा हाँस्नु कि रुनु जस्तै भयो। हाकिम साहेब, कर्मचारी थपेर समस्याको समाधान हुन्छ होला र? जुन जोगी आए पनि कानै चिरेका त आउँछन् नि,
बरु घुसियाहरूलाई उचित सजायको व्यवस्था हुनु पर्यो।
यही खबरमा शेर लामाले फेसबुकमा लेख्नु भएको छ, युवाहरूलाई पासपोर्ट बनाएर विदेश मात्र लखेट्न जान्ने सरकार 8-10 जना युवा कर्मचारी नियुक्त गरेर कार्य सहज गर्न सक्दैन पो।
विदेश जानेका 60% श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको सुन्दा दुःख लाग्यो भन्दै विकल राज बजगाई कुवेतबाट हाम्रो फेसबुकमा लेख्नुहुन्छ, परदेशमा श्रीमान तनावमा अनि घरमा श्रीमती, अनि यही तनावले घर लथालिङ्ग हुँदैछ। बेलैमा यसबारेमा ध्यान दिन सकिएन भने समस्या झनै भयावह बन्दै जान्छ, त्यसैले बेलैमा सचेत बनौ।
फेसबुकमा आफ्नो नाम इटिसी इटिसी राखेका साथी लेख्नुहुन्छ, आफूले सोचे जस्तो छैन विदेश, भने जस्तो केही हुन्न, खाने सुत्ने समय मिल्दैन, अनि कामको पनि उत्तिकै तनाव, साहुको व्यवहार पनि उस्तै, म्यान पावरले एउटा काम र दाम भनेर पठाउँछ तर उता न भनेको काम पाइन्छ न दाम नै, यही तनावले हो मानसिक स्वास्थ्य समस्यामा पर्ने।
अनि मी एलन राई ट्वीट गर्नुहुन्छ, अरब पठाउने शिक्षालाई रूपान्तरण गरेर नेपालमै अरबौं रोजगारी सृजना गर्ने शिक्षा आजको मुख्य आवश्यकता हो। राज्यले साक्षरता दर बढाउनतिर भन्दा उत्पादनमूलक तथा जीवन उपयोगी शिक्षातिर जोड़ दिने हो भने अवश्य नै आम नेपालीको जीवनस्तरमा परिवर्तन आउनेछ, अनि जीविकोपार्जनकै लागि अरब पनि गइरहनु पर्दैन।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र मोहन पौडेल। अब विदेशको खबर। अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा परि 8 जना पत्रकार सहित कम्तीमा 25 जनाको ज्यान गएको छ। विस्फोटमा 4 जना प्रहरी अधिकारी पनि मारिएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता साजिब दानिशले बताउनुभयो। काबुलको शाहदराग जिल्लामा बिहानै मोटरसाइकलमा आएका हमलाकारीले विस्फोट गराएका थिए। त्यसपछि त्यही विस्फोटको समाचार संकलन गर्न पुगेका पत्रकारको भीड़मा आत्मघातीले बम विस्फोट गराएको बीबीसीले जनाएको छ। पहिलो विस्फोटको 15 मिनटपछि भएको दोस्रो विस्फोट पत्रकारलाई नै लक्षित गरी भएको एएफपीको दावी छ। विस्फोटको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेट आईएसले लिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। थ्री स्टार क्लबले चौथो माई भ्याली गोल्ड कप फुटबलको उपाधि जितेको छ। इलामको ठूलो टुणी खेलमा आज भएको फाइनलमा मनाङ मर्स्याङदी क्लबलाई 1-0 हराउँदै थ्री स्टारले यो वर्षको पहिलो उपाधि उचालेको हो। थ्री स्टारका लागि एकमात्र गोल सुनिल बलले अतिरिक्त समयमा गरेका थिए। निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थप गरिएको 4th मिनटमा सुनिलले गोल गर्दै थ्री स्टारलाई जिताएका हुन्। उपाधिसँगै थ्री स्टारले 6,66,666 रूपैयाँ पाएको छ। उपविजेताले 4,00,000 रूपैयाँ पुरस्कार पाएको छ।
प्रदेश 7लाई 1 विकेटले हराउँदै प्रदेश 2 काठमाडौँमा चलिरहेको 16 वर्ष मुनिको मनमोहन मेमोरियल क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। त्रिभुवन विश्वविद्यालय मैदान किर्तिपुरमा आज भएको खेलमा प्रदेश 7ले दिएको 197 रनको लक्ष्य प्रदेश 2ले 9 विकेट गुमाउँदै 28.4 ओभरमा भेट्टायो। यससँगै अब प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। आजको खेल हारे पनि समूह बीको उपविजेताका रूपमा प्रदेश 7 पनि प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। समूह एबाट प्रदेश 3 र प्रदेश 1-1 अघि नै सेमी फाइनलमा पुगिसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्न अब प्रदेश 3 र प्रदेश 2 तथा प्रदेश 7 र प्रदेश 1 बीच प्रतिस्पर्धा हुनेछ।
र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अहिले चेन्नई सुपर किङ्स र दिल्ली डेयर डेभल्स बीच खेल भइरहेको छ। दिल्लीले टस जितेर बलिङ रोजेपछि चेन्नई पहिले ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 2 ओभर 5 बलमा बिना क्षति 16 रन बनाएको छ। अहिलेसम्म 2 खेल जितेको दिल्ली 4 अङ्कसहित पुछारमा छ। आफूले खेलेका 7 मध्ये 5 खेल जितेको चेन्नई भने दोस्रो स्थानमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
देशभर विभिन्न कार्यक्रम गरी 2562 बुद्ध जयन्ती मनाइयो। लुम्बिनीलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रधानमन्त्रीको भनाई।
देउवाले आफ्ना मान्छेलाई पदाधिकारी मनोनयन गर्न खोजेको भन्दै पौडेल पक्षबाट बैठक बहिष्कार। पदाधिकारी मनोनित गर्न अर्को बैठक अब शुक्रबार बस्ने।
देशमा काम पाइएन भन्दै वार्षिक 5.5 लाख युवा विदेश पलायन, तर केही युवा स्वरोजगार कोषबाट ऋण लिएर देशमै गतिला उद्यमी बन्दै।
अफगानिस्तानमा भएको विस्फोटमा परि 8 पत्रकार सहित 25 जनाको ज्यान गयो, पत्रकारलाई नै लक्षित गरी आईएसले विस्फोट गराएको दावी।
र मनाङलाई हराउँदै 3 स्टारले जित्यो माई भ्याली गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी प्रकाश शर्मा र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौं। नमस्कार।